नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौ प्रविधिमा राजु थापासँगै म निर्मला ठकुराठी। आज मिति 2078 साल साउन महिनाको 26 गते मंगलबार, तदनुसार 2021 अगस्त 10 तारीक, नेपाल सम्वत 1141। संकटको भूमरीमा प्रमुख दल ओलीको एकलौटीले एमाले एकता झनै टाढा, यो शीर्षक हो नागरिकको। नागरिकले आज प्रमुख समाचार यसै शीर्षकमा बनाएको छ र आजका अधिकांश पत्र पत्रिकाले यसै प्रसंगलाई प्राथमिकता दिएका छन्। अध्यक्ष केपी शर्मा ओली एकलौटी रूपमा अघि बढ़ेपछि एमालेमा एकताको सम्भावना झनै कमजोर बन्न पुगेको छ। सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटिको बैठक राखेर ओलीले माधव नेपाल पक्षका लागि पार्टीमा ढोका बन्द भएको संकेत गर्नुभएको छ। माधव नेपालहरूको विषयमा मलाई केही भन्नु छैन, प्रचण्ड पुष्पकमल दाहालसँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो। शेरबहादुर देउबासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउनुभयो। साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ, म भन्न पनि चाहन्न, धेरै साथीहरूले कुरा बुझिसके, बिस्तारै सबै फर्कन्छन्, छिटो छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्छु। पार्टीको काम रोक्ने गुट र समानान्तर गतिविधि भइरहने अवस्थाको अन्त्य हुनेछ, बैठकमा ओलीले भन्नुभयो। ओलीको यस भनाईबाट उहाँ विवाद मिलाएर माधव नेपाल पक्षसँग एकता गर्न उदासीन देखिएको संकेत मिल्ने उहाँकै पक्षधर एक नेताले बताउनुभयो। आन्तरिक विवाद निरूपण नगरी अध्यक्ष ओली अघि बढ़नु भएको छ। पार्टीभित्रको फरक मतलाई उहाँले सम्मान गर्न सक्नु भएको देखिएन। ती नेताले भन्नुभयो, अब पार्टीका लागि जटिल समय आएको छ। दुई नेताको लड़ाईले सिंगो पार्टीलाई विभाजनतर्फ धकेल्यो। सोमबारको केन्द्रीय कमिटी बैठकमा ओली केही नरम देखिए पनि पार्टीका सबै गतिविधि एकलौटी रूपमा अघि बढ़दा नेपाल समूह अब आफ्ना लागि एमालेमा ढोका बन्द भएको अर्थ निकाल्दै हुनुहुन्छ। ओलीले एमालेबाट निकाल्ने कोशिश गरेमा पार्टी विभाजन गर्ने, नभए समानान्तर कमिटी बनाएर ओलीको भण्डाफोर गर्ने नेपाल पक्षको तयारी छ। आफूहरूको आग्रह नमानी पार्टी कमिटिका बैठकहरू शुरू भएपछि अध्यक्ष नै विवाद मिलाउन तत्पर नदेखिएको नेपाल पक्षको बुझाइरहेको छ। गौतमको कटाक्ष उपशीर्षक दिँदै नागरिक अगाडि लेख्छ, सोमबार ओलीले केन्द्रीय कमिटिको बैठक राख्नु अघि स्थायी कमिटिको बैठक पनि राख्नु भएको थियो। स्थायी कमिटी बैठकमा विधान मस्यौदाको विषयमा छलफल भएको थियो। त्यसक्रममा उपाध्यक्ष वामदेव गौतमले पार्टीका नेताहरूलाई गद्दार घोषणा गर्ने शब्दावली पनि विधानमा राख्नुपर्ने भन्दै ओलीलाई व्यङ्ग्य गर्नु भएको थियो। उहाँले अध्यक्षले मनपरी गरेका विषयलाई अध्यक्षका अधिकारहरू भन्ने शीर्षकमा विधानमै उल्लेख गर्नुपर्ने समेत भन्नुभयो। हाम्रो पार्टीका अध्यक्षलाई आम माफी दिने अधिकार हुनेछ भन्ने र पार्टी अनुशासनात्मक कार्यवाही शीर्षक अन्तर्गत केही बुदाहरू थप्नु पर्नेछ। पार्टी अनुशासन उल्लंघन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ भन्ने उल्लेख गर्नुपर्नेछ। गौतमले थप्नुभयो, माथि उल्लेख भएका विषयहरू कुनै पनि देशका कुनै पनि कम्युनिष्ट पार्टीका विधानमा उल्लेख हुँदैनन् र आरोप पनि लगाइँदैन। अहिले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही भन्नुभयो। अध्यक्षले त्यस्तो भन्न पाइन्छ भन्ने विधानमा व्यवस्था गर्नु पर्यो, बोल्नु हुँदैन भने किन बोल्नुभयो, मनपरी गर्न पाइँदैन, त्यसैले पार्टीमा कसैले गल्ती गर्यो भने राजनैतिक कार्यवाही हुन्छ। ओलीको एकलौटीले एमाले एकता झनै टाढा, यो शीर्षक हो नागरिकको। यसै प्रसंगलाई एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास शीर्षक दिँदै राजधानीले मुख्य खबर बनाएको छ। महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्यको मात्रै निर्वाचन, केन्द्रमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव, 12 पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चयन गर्ने। नेपाल कम्युनिष्ट पार्टी एमाले विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा हिजो बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। एमाले सचिव एवं प्रवक्ता प्रदीप गेवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताउनुभयो। वहाँले केन्द्रमा रहने 12 पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चयन गर्ने व्यवस्था विधानमा संशोधन गरिएको बताउनुभयो। महाधिवेशनबाट सबै पदाधिकारी निर्वाचित हुँदा गुटबन्दी बढ़ेको तथा अध्यक्षलाई पूरै कार्यकाल काम गर्न असजिलो भएको निष्कर्ष सहित एमाले विधान संशोधन गर्दै अध्यक्षलाई शक्तिशाली बनाउने संरचनामा जान लागेको हो। एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास, यो शीर्षक हो राजधानीको आजको मुख्य समाचार बनाएको छ राजधानीले। यसै प्रसंगलाई नेपाल समूह विनय अघि बढ़े ओली एमाले एकता प्रयास धरापमा शीर्षक दिँदै कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। एमालेमा अब शक्तिशाली अध्यक्ष शीर्षक दिँदै अन्नपूर्णले पनि प्राथमिकताका साथ यसै प्रसंगलाई समाचार बनाएको छ। वैधानिकता जोगाउनै मुस्किल शीर्षकमा नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। नेपाली कांग्रेस यतिखेर इतिहासकै कठिन मोड़मा छ। सँगसँगै आज पनि जनताको अपार आशा अपेक्षा र भरोसाको केन्द्रबिन्दुमा छ। गौरवशाली विगतले प्रदान गरेको जिम्मेवारी उर्लदो जनसमर्थनको प्रेरणा र लाखौं कार्यकर्ता एवं शुभेच्छुकको ऊर्जाको जगमा नेपाली कांग्रेसले आफ्नो भावी मार्ग तय गर्न अब ढिला गर्नु हुँदैन। 2075 पुष 4 गतेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेता रामचन्द्र पौडेलले राखेको प्रस्ताव हो यो। पार्टीको उज्यालो भविष्यका लागि समयबद्ध भई काम गरौं भन्दै नेता पौडेलले संगठन सुदृढीकरण सहित 14 महाधिवेशनको मिति समेत प्रस्ताव गर्नुभयो। 2076 फागुन 7 गते पार्टीको 14 महाधिवेशन उद्घाटन गर्नेदेखि 2078 वैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्नेसम्म उल्लेख गर्नुभयो। तर पौडेलको प्रस्तावलाई न केन्द्रीय समितिले गम्भीरतापूर्वक लियो न त उहाँले नेताहरूलाई त्यस विषयमा बुझाउन नै सक्नुभयो। 3 वर्ष अघि पौडेलले राख्नु भएको प्रस्तावलाई सभापति शेरबहादुर देउवा सहित पक्षका नेताहरूले मात्र होइन इतर पक्षका नेताहरूले समेत गम्भीरतापूर्वक लिएनन्। संस्थापन इतरकै कति नेताले पौडेलको प्रस्तावलाई सभापति बन्ने तीव्र महत्वाकांक्षा भनी अर्थ्याएका थिए। पौडेलले समयमै पार्टी महाधिवेशन गर्नुपर्ने कुरा उठाए पनि सुनवाई भएन। पार्टी केन्द्रीय समितिमा स्पष्ट बहुमतमा रहेको का सभापति देउवालाई संस्थापन इतरको कुराले खासै दबाव परेन। त्यसमा पनि संस्थापन इतरका नेताहरू गुटगत र व्यक्तिगत स्वार्थले विभिन्न उपसमूहमा विभाजित हुँदा पौडेल पार्टीभित्र थप फिक्का बन्नुभयो। अन्तत कांग्रेस 14 महाधिवेशन संवैधानिक समय सीमाभित्र नहुने भएको छ। आगामी भदौमा 13 महाधिवेशन भएको 5.5 वर्ष पुग्दैछ। संवैधानिक व्यवस्था अनुसार कुनै पनि राजनैतिक दलले 5.5 वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था रहेको छ। पछिल्लो पटक तोकिएको भदौ 16 महाधिवेशन नहुने निश्चित भएको छ। त्यसको विकल्प के हुन्छ, पार्टीको वैधता कसरी जोगिन्छ र यी यस्ता विषयमा कांग्रेसका नेताहरू अन्यलमा छन्। वैधानिकता जोगाउनै मुस्किल शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। यसै गरी अध्यक्षबाट हटाइए ठाकुर शीर्षक दिँदै नागरिक अगाडि लेख्छ, जनता समाजवादी पार्टी जसपाको अध्यक्ष पदबाट महन्त ठाकुर हटाइनु भएको छ। जसपामा अब एकजना मात्र अध्यक्ष रहने व्यवस्था गरिएको छ, जसले जसपाले निर्वाचन आयोगमा पठाएको अध्यावधिक सूचीलाई आयोगको किताबखानामा दर्ता गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार अध्यावधिक गरिएको सूचीमा जसपामा एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ। आयोगमा अध्यावधिक गरिएको सूचीमा ठाकुर र उहाँ निकट राजेन्द्र महतो, शरद सिंह भण्डारी, अनिल झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मणलाल कर्ण, निर्जला रावत, चन्दा चौधरी, केशव झा लगायत 16 जनाको कार्यकारिणी सदस्य पद गुमेको छ। अब उहाँहरू पार्टीको साधारण सदस्य मात्र रहनुहुनेछ। श्रेष्ठका अनुसार जसपाको कार्यकारिणी समिति अब 35 सदस्यीय भएको छ। निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा उपेन्द्र यादवलाई साथ दिएका कार्यकारिणी समितिका 34 सदस्यलाई अध्यावधि गरिएको सूचीमा राखिएको छ। हेडकाउन्ट हुँदा तटस्थ देखिएका रेशम चौधरीलाई पनि अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिमा राख्नु भएको छ। हेडकाउन्टमा महन्त ठाकुरको पक्षमा उभिएका 16 कार्यकारिणी सदस्यलाई सूचीबाट हटाइएको छ। अध्यक्षबाट हटाइए ठाकुर, वैधानिकता जोगाउने मुस्किल, शीर्षकहरू दिँदै नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। सेती लोकमार्गलाई विशेष प्राथमिकता शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ समाचार छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको गौरव सेती लोकमार्गलाई विशेष प्राथमिकतामा राखी निर्माणमा तीव्रता दिने बताउनु भएको छ। उहाँले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टीका केन्द्रीय तथा प्रदेश स्तरीय नेता र जनप्रतिनिधिसँगको भेटमा हिजो यस्तो बताउनु भएको हो। प्रधानमन्त्री देउवाले भन्नुभयो, सेती लोकमार्ग सुदूरपश्चिम प्रदेशको मात्र नभई राष्ट्रकै लागि गौरवको आयोजना हो। यस विषयलाई मैले विशेष रूपमा लिएको छु। भारत नेपाल चीन जोड्ने यो लोकमार्ग बहुउपयोगी छ। सेती लोकमार्गलाई विशेष प्राथमिकता गोर्खापत्रले प्राथमिकताका साथ समाचार छापेको छ। यसै गरी प्रधानमन्त्रीकै भनाईलाई आदिवासीको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता शीर्षक दिँदै गोर्खापत्रले अर्को समाचार छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सधैं प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले 27 विश्व आदिवासी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिनुहुँदै सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले शुभकामना सन्देशमा आदिवासीको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको प्रावधानलाई नेपाल सरकारले सन् 2007 सेप्टेम्बर 13 अनुमोदन गरिसकेको स्मरण गर्दै महासन्धि कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। आदिवासीको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता, यो शीर्षक हो गोर्खा पत्रको। प्रहरी प्रतिष्ठान निर्माण 26 वर्षदेखि अलपत्र, भारतको अनुदान निल्नु न ओकल्नु शीर्षक दिँदै कान्तिपुरले मुख्य खबर छापेको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पुलिस एकाडेमीको जीपीआर निर्माणदेखि परामर्शदाता नियुक्तिसम्म एकलौटी गरेको भारतले टेण्डर प्रक्रियामा पनि हस्तक्षेप गर्न खोजेको छ। भारतले चरणबद्ध रूपमा अवरोध गर्दा उसैको 8.79 अर्ब अनुदानमा बन्ने आयोजना 26 वर्षदेखि अलपत्र छ। भारतले प्रहरी प्रतिष्ठान निर्माण सम्बन्धी टेण्डरको मस्यौदा प्रहरी प्रधान कार्यालयलाई पठाएको छ, जसमा नेपालको सार्वजनिक खरिद नियमावली उल्लंघन हुने प्रावधान राखिएको छ। नेपालमा हुने निर्माणको प्रतिस्पर्धामा नेपाली कम्पनीले सहुलियत पाउने नियमावलीको व्यवस्थालाई भारतले अस्वीकार गरेको छ। नेपालबाट आह्वान हुने अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी नेपाली फर्म, संस्था वा कम्पनीले टेण्डरमा भाग लिएका विदेशी कम्पनी भन्दा 5% बढ़ी कबोल गरे पनि स्वदेशीलाई नै प्राथमिकता दिने नियमावलीको प्रावधान हटाउन भारतले पत्र मार्फत दबाव दिएको हो। यसबाट कुन वा कहाँको कम्पनीले ठेक्का पाउँछ भन्ने दोस्रो विषय हो, तर नेपालको मौजूदा कानूनमा नै हस्तक्षेप गर्ने भारतको प्रस्ताव अस्वीकार्य रहेको भन्दै अर्थ मन्त्रालयले फिर्ता गरिदिएको छ। टेण्डरको मस्यौदाका विवादास्पद बुदा संशोधन गरेर पठाउन वा यसबारे आधिकारिक धारणा पुनः स्पष्ट पार्न नेपाल स्थित दूतावास मार्फत भारतलाई पत्र पठाइएको छ। सार्वजनिक खरिद नियमावली 2064 नियम 31 भनिएको छ, अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा एकल रूपमा वा स्वदेशी फर्म, संस्था वा कम्पनीसँग संयुक्त उपक्रम गरी सहभागी हुने स्वदेशी फर्म, संस्था वा कम्पनीलाई प्राथमिकता दिनुपर्नेछ। यही नियमको उपनियम एक बमोजिम प्राथमिकता दिँदा सबैभन्दा कम कबोल गर्ने विदेशी फर्म, संस्था वा कम्पनीले कबोल गरेको बोल अंक रकमको 5% बढ़ी बोल अंक भएको स्वदेशी फर्म, संस्था वा कम्पनीको प्रस्तावलाई स्वीकृत गर्न सकिनेछ भन्ने उल्लेख छ। भारतले भने स्वदेशी र विदेशी दुवैका लागि समान प्रावधान हुनुपर्ने शर्त सहितको पत्र सरकारलाई पठाएको हो। प्रहरी प्रतिष्ठान निर्माण 26 वर्षदेखि अलपत्र, भारतको अनुदान निल्नु न ओकल्नु शीर्षक दिँदै कान्तिपुरले मुख्य समाचार बनाएको छ। कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि NTCको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। नेप्सेका सीईओ साउद आफ्नै कम्पनी मार्फत अवैधानिक शेयर कारोबारमा शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। शेयर बजारको फ्रन्ट लाइन नियामक नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ चन्द्रसिंह साउद आफै गैर कानूनी रूपमा शेयर खरिद बिक्रीमा संलग्न हुनुहुन्छ। नियम विपरीत उहाँको कम्पनीले शेयरको दोस्रो बजारमा लगानी गर्दै आएको छ। नेपाल स्टक एक्सचेन्ज कर्मचारी सेवा शर्त सम्बन्धी नियमावली 2075 नेप्सेका कुनै पनि तहका कर्मचारी वा कर्मचारीको परिवारको नामबाट दोस्रो बजारमा शेयर खरिद गर्न नपाइने व्यवस्था गरेको छ। तर बजार संचालक नेप्सेको उच्च पदमा आसीन रहनुभएका साउद र उहाँकी पत्नी सुशीला कुमारी बोहराको समेत लगानी रहेको चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्ट लिमिटेडले प्राथमिक र दोस्रो बजारमा निर्वाध शेयर खरिद बिक्री गरिरहेको जनाइएको छ। कम्पनी ऐन र धितोपत्र सम्बन्धी ऐनको बर्खिलाफ हुन्छ उपशीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ। कम्पनी ऐनले समान उद्देश्य भएको आधारभूत 5% भन्दा बढ़ी स्वामित्व हुने शेयरधनीले अन्य कम्पनीको लेखा परीक्षक कर्मचारी वा संचालकका रूपमा नियुक्त नै हुन नसक्ने व्यवस्था गरेको छ। विशेष गरी त्यस्ता व्यक्तिसँग कम्पनी सम्बन्धी भित्री जानकारी हुने भएकाले रोक लगाइएको हो। त्यस्तै संचालकको सम्बन्ध रहेको कम्पनीसँग कारोबार गर्न नपाइने व्यवस्था पनि गरिएको छ। यो विषयमा दुई कम्पनी बीच सेवा वा वस्तु ठेक्का पट्टामा आफू वा आफ्नो नातेदारको संलग्नतामा कारोबार गर्न पाइँदैन भन्ने छ वा आफू वा नातेदारको स्वार्थ बाँझिने संस्थामा रहेको भए आफ्नो कम्पनीलाई त्यसको जानकारी 15 दिनभित्र दिन र सो कम्पनीले यो सूचना कम्पनी रजिस्ट्रारको कार्यालयलाई 7 दिनभित्र दिनुपर्छ भनेर ऐनमा भनिएको छ। यस्तो गरे नैतिक रूपमा प्रश्न उठ्ने मात्र होइन कानूनी रूपमा पनि दोषी मानिन्छ। यो भनाई हो अधिवक्ता दामोदर तिमसेनाको। यसै गरी नयाँ पत्रिका अगाडि लेख्छ नेप्सेको सीईओ भइसकेपछि पनि साउथको कम्पनीबाट निरन्तर कारोबार उपशीर्षक दिँदै नेप्सेका सीईओ साउद लगानीकर्ता रहेको चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्टको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2073-74 39,98,000 रूपियाँको शेयर बिक्री गरेको कम्पनीसँग त्यस वर्ष 36 कम्पनी तथा सामूहिक लगानी कोषको 9,34,00,000 बराबरको शेयर थियो। त्यस वर्ष सिटिजन्स नेपाल बंगलादेश लक्ष्मी र सानिमा बैंकको शेयर खरिद गर्न कम्पनीले 21,00,000 अग्रिम संकलन गरेको थियो। नेप्सेका सीईओ साउद आफ्नै कम्पनी मार्फत अवैधानिक शेयर कारोबारमा शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। कर्मचारीको तलबमान स्वीकृत शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। नेपाल सरकार मन्त्री परिषद बैठकले सबै सरकारी निकायका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले बजेट वक्तव्यमा उल्लेख भए बमोजिमको तलबमान स्वीकृत गरेको हो। कर्मचारीको तलबमान स्वीकृत शीर्षकमा गोर्खापत्रले खबर छापेको छ। आर्थिक क्षेत्रसँग जोडिएका विधेयक तीन महिनाभित्र पारित गर्न कठिन शीर्षकमा कारोबारले मुख्य खबर छापेको छ। आइतबार सरकारले सरकारको साझा न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै संसदमा विचाराधीन रहेका सम्पूर्ण आर्थिक क्षेत्रसँग जोडिएका विधेयकहरू तीन महिनाभित्र पारित गर्ने जनाएको छ। तर संसदमा दुई दर्जन भन्दा बढ़ी आर्थिक क्षेत्रसँग जोड़िएका विधेयकहरू रहेकोले पारित गर्न भने सहज छैन। प्रतिनिधि सभामा कुल 31 विधेयकहरू दर्ता भएकोमा अर्थतन्त्रसँग सम्बन्धित 26 विधेयक छन्, जसमा अर्थ मन्त्रालयबाट दर्ता भएका 7 विधेयक छन् भने बाँकी अन्य मन्त्रालयका रहेका छन्। आर्थिक क्षेत्रसँग जोड़िएका विधेयक तीन महिनाभित्र पारित गर्न कठिन शीर्षकमा कारोबारले मुख्य समाचार छापेको छ। दोस्रो खोपले जगायो आशा शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा 80 वृद्ध हरिबहादुर छेत्री सोमबार कोरोना विरूद्धको खोप लगाउन लामबद्ध हुनुहुन्थ्यो। उहाँले 2077 साल फागुनमै कोविशील्ड खोपको पहिलो मात्रा लगाउनु भएको थियो। दोस्रो मात्रा लगाउने पर्खाईमा रहनुभएका उहाँ बल्ल बल्ल खोप लगाउन पाउने आशामा हुनुहुन्थ्यो। उहाँले पहिले त खोप लगाएर कोरोनाबाट बाँचिन्छ भन्ने सोच्नु भएको थिएन। पछि खोपले मात्र बस्न सकिने रहेछ भन्ने थाहा भइसकेपछि कोविशील्ड खोप लगाउनु भएको थियो। खोप लगाएर बाँचिन्छ भन्ने के आशा छ भन्ने प्रश्नमा छेत्री भन्नुहुन्छ, पहिले म मात्र होइन बाबु सबैजना खोप लगाउन अन्यलमा थियौं, के हो भन्ने थियो, तर विस्तारै बुझ्दै जाँदा खोप लगाइसकेपछि कोरोनाबाट मरिने रहेनछ भन्ने बुझियो। यसै गरी गोर्खापत्रले कोरोना संक्रमित बढ़े अर्को शीर्षक दिँदै समाचार छापेको छ। अब कार्यक्रम अखबारमा सम्पादकीयको पालो शिक्षामा आमूल परिवर्तनको असर शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। राष्ट्रिय परीक्षा बोर्डले 2077 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शनिबार सार्वजनिक गर्यो। सोही दिन कक्षा 12 परीक्षा स्थगन गर्ने निर्णय पनि भयो। त्रिभुवन विश्वविद्यालयले भदौ 5 गतेसम्मका परीक्षा सञ्चालन हुने भए पनि त्यसपछिका परीक्षाबारे निर्णय गर्न सकेको छैन। कोरोना महामारी बढ़ेसँगै विद्यार्थीको पठन पाठन र परीक्षा सञ्चालनमा समस्या हुँदै आएको छ। आमूल परिवर्तनको अवसर शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। असंवैधानिक नियुक्तिको संवैधानिकता शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। अध्यादेश दुरूपयोग गरी संवैधानिक परिषदले गरेका सिफारिश मार्फत भएका नियुक्तिको वैधता सम्बन्धी प्रश्नमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले अडानपूर्ण जवाफ सर्वोच्च अदालतलाई दिनुभएको छ। असंवैधानिक नियुक्तिको संवैधानिकता शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। यता नयाँ पत्रिकाले श्रीमानले लगाएको आग्लो शीर्षकमा सम्पादकीय छापेको छ। अन्यलमा अध्ययन शीर्षकमा अन्नपूर्णले सम्पादकीय छापेको छ। यता अर्थतन्त्र पुनरुत्थान गर्न सरकारलाई सकस शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ। साझा कार्यक्रमको सशक्त कार्यान्वयन जरूरी शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ भने प्रहरी प्रतिष्ठान नहडप शीर्षकमा कान्तिपुरले सम्पादकीय छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।